नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकारद्वारा 7 वटै प्रदेशमा प्रमुख नियुक्त, प्रदेशको अस्थायी राजधानी पनि तोकियो, प्रदेशसभाको 2/3 बहुमतबाट राजधानी फेर्न सकिने,
प्रदेशसभाका समानुपातिक सांसद निर्वाचित भएको आयोगको घोषणा, एमाले 29 र माओवादीले 14 गरी वाम गठबन्धनले राष्ट्रिय सभामा 43 जना उम्मेद्वार उठाउने,
सोलुखुम्बुको महाकुलुङमा पहिचान नभएको रोगका कारण 2 जनाको ज्यान गयो, 200 जना बिरामी,
म्यानमारको रखाइन राज्यमा प्रहरीले गोली चलाउँदा 7 जनाको मृत्यु, 12 जना घाइते,
र त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब राखेपा फुटबलको सेमिफाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01519314400 01519388 माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर। फर विजिट कन्ट्याक्ट 01519314400 01519388
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले 7 वटै प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकी बसेको मन्त्री परिषदको बैठकले निकै दबाव र छलफलपछि प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो। प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेपछि प्रदेशसभाको सांसदलाई शपथ गराउन र राष्ट्रिय सभा चुनावका लागि बाटो खुलेको छ। 2.5 वर्ष पहिले संविधान जारी भए लगत्तै तोकिनुपर्ने प्रदेश प्रमुख र अस्थायी राजधानी बल्ल बल्ल आज तोकिएको हो। प्रमुख र राजधानी तोकिएसँगै अब संघीयता पूर्ण रूपमा कार्यान्वयनमा आएको छ। प्रमुख नियुक्त नहुँदा रोकिएको प्रदेशसभा चुनावी परिणाम बुझाउने र राष्ट्रिय सभाको चुनाव गर्न बाटो पनि खुलेको छ।
सरकारले तोकेको 7 वटा प्रदेश राजधानी मध्ये 4 नम्बर प्रदेशको कास्की बाहेक अरू 6 वटा राजधानी तराई वा भित्री मधेसमा परेका छन्। 1 नम्बर प्रदेशको राजधानी विराटनगर तोकिएको छ। 1 नम्बर प्रदेशको राजधानीका लागि धनकुटा, सुनसरीको इटहरी समेत चर्चामा भए पनि सरकारले विराटनगरलाई नै अस्थायी राजधानी तोकेको हो। 2 नम्बर प्रदेशको राजधानी धनुषा तोकिएको छ। 2 नम्बर प्रदेशमा वीरगंजलाई समेत राजधानी बनाउनु पर्ने आवाज उठेको थियो। 3 नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौडा निर्धारण गरिएको छ। 3 नम्बर प्रदेशका लागि चितवन, भक्तपुर, काभ्रेको धुलखेल चर्चामा रहे पनि अन्तिममा सरकारले हेटौडालाई नै रोजेको हो। 4 नम्बर प्रदेशको राजधानी भने निर्विकल्प कास्की तोकिएको छ। प्रदेश राजधानीका विषयमा सबैभन्दा बढी विवादित मानिएको 5 नम्बरमा भने रूपन्देहीको बुटवललाई अस्थायी राजधानी तोकिएको छ। यो प्रदेशमा दाङलाई राजधानी बनाउनु पर्ने आवाज बलियो गरी उठिरहेको छ। यस्तै प्रदेश नम्बर 6मा सुर्खेत तोकिएको छ। 7 नम्बर प्रदेशको राजधानी धनगढी तोकिएको छ। 7 नम्बरमा पनि डोटीलाई राजधानी बनाउनु पर्ने विकल्प अघि सारिएको थियो र डोटीवासीले आन्दोलन गर्दै आएका थिए।
सरकारले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई प्रदेश प्रमुख पनि बनाएको छ। 7 मध्ये 5 जना कांग्रेस र 2 जना संघीय फोरम राजपाको सिफारिशमा नियुक्त गरिएको छ। 1 नम्बर प्रदेशका प्रमुखमा गोविन्द सुब्बालाई नियुक्त गरिएको छ। सुब्बा प्राध्यापन पेसामा आबद्ध हुनुहुन्थ्यो। 2 नम्बर प्रदेशमा रत्नेश्वरलाल कायस्थलाई प्रमुख बनाइएको छ। कायस्थ पूर्व सचिव एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ। 3 नम्बर प्रदेशको प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरिएको छ। कोइराला माइती नेपाल मार्फत महिला बेचबिखन विरूद्ध लामो समयदेखि काम गर्दै आउनुभएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित कोइरालाको सक्रियतामा बेचिएका 1000 नेपाली चेली उद्धार गरी स्वदेश फर्काइएको छ। यस्तै 4 नम्बर प्रदेशको प्रमुखमा पूर्व महान्याधिवक्ता बाबुराम कुंवरलाई पठाइएको छ। कुंवर लामो समय वकालती पेसामा आबद्ध हुँदै सुशील कोइराला नेतृत्वको सरकारको पालामा महान्याधिवक्ता हुनुभएको थियो। 5 नम्बर प्रदेशको प्रमुखमा पूर्व स्वास्थ्य मन्त्री एवं सचिव उमाकान्त झालाई नियुक्त गरिएको छ। झा खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष हुँदा स्वास्थ्य मन्त्री बन्नुभएको थियो। छ नम्बर प्रदेशको प्रमुख दुर्गाप्रसाद खनाललाई बनाइएको छ। खनाल शुरूमा शिक्षण पेशामा आबद्ध भए पनि पछि राजनीति गरेर राष्ट्रिय सभा सदस्य समेत हुनुभएको थियो। सात नम्बर प्रदेशको प्रमुखको जिम्मेवारी मोहनराज मल्ललाई दिइएको छ। मल्ल राष्ट्रिय पञ्चायतका सदस्य हुनुहुन्छ हुनुहुन्थ्यो। आज नियुक्त भएका प्रदेश प्रमुखले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसित शपथ ग्रहण गर्ने तयारी छ।
अस्थायी राजधानी तोकिएसँगै पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन्। तर अहिले तोकिएको राजधानी अस्थायी भएकोले आन्दोलनमा नउत्रन सरकारले सबैलाई आग्रह गरेको छ। यसै विषयमा साथी प्रकाश ढकालले संविधानविद चन्द्रकान्त गेवालीलाई अहिले तोकिएको प्रदेशको राजधानी सधैँका लागि हुने सम्भावना कतिको छ भनेर सोध्नु भएको छ।
सरकारले प्रादेशिक राजधानी तोकेको भनेको यो अस्थायी प्रकृति हो। यो ठाउँमा भएन ऊ ठाउँमा भयो भनेर आन्दोलन गर्नु जरुरी छैन। यो केवल चाहिँ प्रादेशिक प्रमुखहरू बस्ने ठाउँ जहाँ चाहिँ प्रादेशिक प्रमुखहरू नियुक्ति भइसकेको छ, यही सरकारको प्रतिनिधि रूपमा प्रादेशिक प्रमुख भएको कारणले गर्दाखेरि बस्ने ठाउँ र त्यहाँ चाहिँ अधिवेशन आह्वान गर्नुपर्ने अवस्था भएको कारणले अहिले अस्थायी राजधानी तोकेको हो। केवल काम चलाउ सरकार हो र यसले चाहिँ दीर्घकालिक असर पर्ने धेरै समयको लागि नियुक्ति गर्न सक्दैन। उसले चाहिँ यो निर्वाचनको अन्तिम अवस्था नपुर्याउँदासम्म उसले निर्वाचनलाई सम्पन्न गर्नको लागि मात्रै यो प्रादेशिक प्रमुख र प्रादेशिक राजधानी तोकेको हो।
जुन अहिले प्रदेशको अस्थायी राजधानी तोकेपछि जुन असन्तुष्टिहरू देखिया छन् यो असन्तुष्टि अहिले व्यक्त गरिरहन आवश्यक छैन।
होइन, यो अहिले असन्तुष्टि चाहिँ मलाई लाग्छ यो संविधानसम्म छैन। किन भन्दाखेरि अस्थायी रूपमा तोकेको हो, त्यस कारणले पछि आउने पछि आएको अहिलेको प्रादेशिक संसद छन् सातवटा संसद, त्यसको दुईटै भवनले पारित गरेपछि कुन चाहिँ प्रदेशको राजधानी हो भन्ने त्यतिखेरै निर्कुल गर्ने हो। अहिले चाहिँ आन्दोलन गर्नु जरुरी छैन।
आफ्नो क्षेत्रका सांसदहरूलाई चाहिँ बढी कन्भिन्स गर्ने उहाँहरूसँग सम्पर्कमा रहँदा चाहिँ बढी उपयुक्त रहने भयो यो यहाँनिर चाहिँ राजधानी चाहिन्छ भनेर
उहाँले यो ठाउँमा हुनुपर्छ भनेर अध्ययन अनुसन्धान गरेर त्यो ठाउँमा देखाइदिनु भएर प्रादेशिक संसद दुईटै भवनले जुन ठाउँमा उपयुक्त हुन्छ जहाँ चाहिँ इन्फ्रास्ट्रक्चर छ जहाँ प्रशासनिक संरचनाहरू छन् जहाँ चाहिँ सबैलाई सहज हुन सक्छ त्यो ठाउँमा प्रादेशिक संसदले नै दुईटाले पारित गर्ने भावनाले तिनै प्रादेशिक संसदका सांसदहरू को कहाँ कहाँ हुनुहुन्छ उहाँहरूलाई कन्भिन्स गरिदिनु हो भने पछि चाहिँ दुईटाले बहुमत पारित गर्यो भने त्यो थायी प्रकृति हुन्छ। अहिले चाहिँ अस्थायी प्रकृतिको यो सरकारले काम चलाउनलाई मात्रै गरेकोलाई प्रतिष्ठा विषय बनाउनु जरुरी छैन।
उहाँ हुनुहुन्थ्यो संविधानविद चन्द्रकान्त गेवाली। अहिले तोकिएको अस्थायी राजधानीको समर्थन र विरोधमा नउत्रिन उहाँ आग्रह गर्दै हुनुहुन्थ्यो। अहिले आन्दोलन र समर्थनमा उत्रिएका दुवै थरीले संविधानमा भएको व्यवस्था थाहा पाएर पनि थाहा नभए जस्तो गरिरहेको पाइएको छ। प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुन्छ भनेर संविधानमा स्पष्ट रूपमा लेखिएको छ। अस्थायी राजधानी तोकेर अहिलेको सरकारले प्रदेशसभा बैठक अघिको बाटो मात्र खोलिदिएको हो, अर्थात निर्णय नभएसम्मका लागि कार्य सञ्चालन गर्न अस्थायी ठाउँ तोकिदिएको हो। प्रदेशको अस्थायी राजधानी टुङ्गो नलागेको भए आउँदो 24 गते हुने राष्ट्रिय सभा चुनाव पछि सर्न सक्थ्यो। राष्ट्रिय सभा चुनाव नभएकै कारण देखाउँदै निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनावी मतपरिणाम अझै सार्वजनिक गरेको छैन। आज प्रदेश र प्रदेश प्रमुख तोकिए लगत्तै आयोगले प्रदेश सभाको समानुपातिक तर्फको पनि नतिजा सार्वजनिक गरेको छ। सरकारले ढिलै भए पनि अस्थायी राजधानी तोकेर संघीयता कार्यान्वयनमा अर्को खुड्किलो पार गरेको छ। राष्ट्रिय सभा चुनावका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी नभई नहुने भएकाले नै सरकार अस्थायी राजधानी तोक्न बाध्य भएको हो। अनि सरकारले अहिले तोकिएको ठाउँ नै स्थायी राजधानी पनि होइन, कहाँ राजधानी बनाउँदा उपयुक्त हुन्छ भनेर पछि प्रदेश सभाको बैठकले निर्णय गर्नेछ। आफ्नो प्रदेशमा सबै नागरिकको भावनालाई सम्बोधन गर्दै उपयुक्त ठाउँमा राजधानी तोक्ने जिम्मा प्रदेश सभामा चुनिएका प्रदेश सांसदहरूको हो। आफ्नो प्रदेशको राजधानी तोक्ने अधिकार सुम्पेर सबै प्रदेशका नागरिकले आफ्ना प्रतिनिधि चयन गरिसकेका छन्। अहिले आफ्नै ठाउँमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरूले पनि चुनाव मार्फत प्रदेशको राजधानी तोक्ने जिम्मा आफ्ना सांसदहरूलाई दिइसकेका छन्। त्यसैले राजधानी चाहियो भनेर प्रदर्शन र दबाव दिनु भनेको बित्थामा सर्वसाधारण नागरिकलाई दुःख दिनु मात्र हो।
यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेश राजधानीको विषयलाई लिएर भएका आन्दोलन फिर्ता लिन सबै नागरिकसँग आग्रह गर्नुभएको छ। कैलालीमा भएको कार्यक्रममा उपाध्यक्ष रावलले देशलाई समृद्ध बनाउने बेला आएकोले प्रदेशको राजधानीको विषयमा आन्दोलन गर्नु जायज नहुने बताउनुभयो। अहिले तोकिएका अस्थायी राजधानी भएकोले प्रदेशसभाले पछि स्थायी राजधानी परिवर्तन गर्न सक्ने स्पष्ट पार्नुभयो। एमाले नेता रावलले सरकारले आज तोकेका प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्न आफूहरूलाई कुनै आपत्ति नभएको पनि स्पष्ट पार्नुभएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
कमाउँछन् खुसी सबको लागि खुसी जसले पुरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुसीलाई हामी पुर्याउँछौँ सबको हृदयमा
ढुक्क छौँ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिइरहेको छ
हिमाल रेमिट पुर्याउँछौँ खुसी A product of Himalayan Bank Limited.
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले सरकारद्वारा सातवटै प्रदेशमा प्रमुख नियुक्त प्रदेशको अस्थायी राजधानी पनि तोकियो प्रदेशसभाको दुई तिहाई बहुमतबाट राजधानी फेर्न सकिने आफ्नो ठाउँमा राजधानी भएन भनेर आन्दोलन नगर्न संविधानविदको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको लागि दलहरूले पेश गरेको बन्द सूचीको आधारमा उम्मेद्वार निर्वाचित भएको घोषणा गरेको छ प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने 220 जना उम्मेद्वारहरूको नामावली टुङ्गो लगाएको हो आयोगले पर्सि शुक्रबार सबै निर्वाचित सदस्यलाई आयोगको कार्यालयमै प्रमाणपत्र दिने तयारी गरेको छ
वाम गठबन्धनले राष्ट्रिय सभामा 43 जना उम्मेद्वार उठाउने भएको छ आज बसेको दुई दलको संयुक्त कार्यदलले 56 मध्ये 43 पदका लागि उम्मेद्वार दिने निर्णय गरेको हो कार्यदलका संयोजक सुभाष नेमाङका अनुसार नेकपा एमाले 29 र नेकपा माओवादी केन्द्रका तर्फबाट 14 जना उम्मेद्वार राष्ट्रिय सभामा उठ्नेछन् बाँकी 13 स्थानमा भने अरू दलसित पनि छलफल गरेर उम्मेद्वार उठाउने वा नउठाउने भन्ने विषयमा निर्णय लिने कार्यदलका सदस्य रामबहादुर थापा बादलले जानकारी दिनुभयो एकल संक्रमणीय पद्धतिमा चुनाव हुँदा आफूहरूले 43 सीट जित्ने भएकाले जित्ने जति मात्र उम्मेद्वार उठाउन लागेको नेम्बाङको भनाई छ कार्यदलको निर्णयलाई पार्टी एकता समन्वय समितिले अनुमोदन गर्नुपर्नेछ कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेका अनुसार एक नम्बर प्रदेशमा एमालेलाई 5 सीट र माओवादीलाई 1 सीट दुई नम्बर प्रदेशमा एमाले र माओवादीलाई समान 1-1 सीट निर्धारण गरिएको छ तीन नम्बर प्रदेशमा एमालेबाट 5 र माओवादीका तर्फबाट 3 चार नम्बर प्रदेशमा एमालेबाट 4 र माओवादीबाट 2 उम्मेद्वार हुनेछन् यस्तै 5 नम्बर प्रदेशमा एमालेबाट 4 र माओवादीबाट 2 छ नम्बर प्रदेशमा एमालेबाट 5 र माओवादीबाट 3 उम्मेद्वार हुनेछन् यसैगरी प्रदेश नम्बर 7 एमालेबाट 4 र माओवादीबाट 2 उम्मेद्वार बन्ने कार्यदलले टुङ्गो लगाएको छ महिला आदिवासी जनजाति मधेसी पिछड़िएको क्षेत्र सबैको प्रतिनिधित्व हुने गरी हरेक प्रदेशबाट 8 जनाका दलले राष्ट्रिय सभा सदस्य चुनिनेछन् राष्ट्रिय सभा चुनाव माघ 24 गते हुँदैछ प्रदेशसभाका सांसद नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गर्ने मतदानबाट राष्ट्रिय सभा सदस्य चुनिने व्यवस्था छ
यस्तै नेकपा एमाले तोकिएको समयमै राष्ट्रिय सभाको चुनाव गराउन सरकार र निर्वाचन आयोगको ध्यान आकर्षण गराएको छ पार्टी मुख्यालय धुम्बाराईमा आज बसेको एमाले स्थायी कमिटिको बैठकले राष्ट्रिय सभाको चुनाव गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा चुनाव गर्न सरकार र आयोगलाई ध्यान आकर्षण गराएको हो प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नै नगरेकोमा बैठकले आपत्ति जनाएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता समिति बनाउने भएको छ आज बसेको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल सहितका विभिन्न कम्युनिष्ट पार्टी तथा समूहसित एकताका लागि वार्ता गर्न समिति बनाउने निर्णय गरेको हो। देशमा गणतन्त्र आए पनि नागरिकले आधारभूत सेवा सुविधा समेत नपाएर मर्नु परेको भन्दै सबै क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्ति गर्नुपर्ने निष्कर्ष पनि क्रान्तिकारी माओवादीले निकालेको छ। यस्तै भारतले विभिन्न ठाउँमा सीमा स्तम्भ गायब बनाएको र केही ठाउँमा सीमा मिचेर नेपालीका घरलाई भारतीय भूमिमा पारेको भन्दै त्यसलाई रोक्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने पनि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले निष्कर्ष निकालेको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका दुईमा पहिचान नभएको रोगका कारण 9 महिने बालिका सहित दुईजनाको ज्यान गएको छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएर 9 महिनाकी गौरीमाया कुलुङ र 60 वर्षकी लक्षण धनी राईको ज्यान गएको हो। महाकुलुङमा यो रोगका कारण 200 भन्दा धेरै बिरामी परेका छन्। रोगले स्कूलभरिकै बालबालिका प्रभावित भएपछि महाकुलुङको पेलमाङ आधारभूत विद्यालय पनि बन्द गरिएको छ। प्रभावित क्षेत्रमा डाक्टर सन्डु शेर्पाको नेतृत्वमा रहेको टोलीले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।
नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर 1 रुपियाँ र डिजेल तथा मट्टीतेलमा 2-2 रुपियाँ भाउ बढाएको हो। नयाँ मूल्य अनुसार 1 लिटर पेट्रोलको मूल्य 103 रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेलको भाउ 81 रुपियाँ पुगेको छ। यो मूल्य आज राति 12 बजेपछि लागू हुने निगमले जनाएको छ। अन्तर्राष्ट्रिय मूल्य अनुसार भाउ समायोजन गरिएको निगमले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपाल आयल निगमको घाटा बढ्दै गएको छ। निगमले पछिल्लो पटक पुस 17 गते भाउ बढाएको थियो।
25,000 रुपियाँ घुस रकम सहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण काभ्रेका सुपरभाइजर दिनेश थापा विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। थापाले 3-फेज लाइन जडान गर्ने प्रयोजनका लागि 25,000 रुपियाँ घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो।
चिसो बढेसँगै हुँदे बालीमा रोग किरा लाग्ने खतरा धेरै भएको कृषि विज्ञहरूले बताएका छन्। विज्ञका अनुसार यो समय गहुँ, मुसुरो, तोरी, आलु लगायतका बालीमा गाँझ हाल्ने बेला हो। यति बेला चिसो बढेकाले रोग किरा लाग्ने खतरा धेरै हुन्छ। बालीमा गाँझ हाल्ने समयमा ख्याल नगरे उत्पादन घट्न सक्ने कृषि विज्ञ हरिकृष्ण उप्रेतीले बताउनुभयो। उहाँका अनुसार तराईका जिल्लामा शीतलहर शुरू भइसकेकाले बालीमा नोक्सानी हुने खतरा धेरै छ। यस्तै यो हिउँदमा अहिलेसम्म पानी नपरेकाले किरा लाग्ने जोखिम पनि बढी हुने उहाँले बताउनुभयो। चिसोका कारण किसान खेतबारीमा अल्छी गर्ने हुँदा पनि खेतीमा नोक्सानी हुन सक्ने विज्ञहरूको भनाइ छ। यो समयमा सम्भव भएसम्म सिंचाई गर्न र खेतबारीमा जान उनीहरूको सुझाव छ। यस्तै बाली नालीमा रोग किरा लागे बेलैमा कृषि प्राविधिकको सुझाव लिई विषादी हाल्न पनि विज्ञहरूले सल्लाह दिएका छन्।
डोल्पामा पहिलो पटक पाठेघर अर्थात आङ खस्ने महिलाहरूको समस्या पहिचान गर्न थालिएको छ। साबिकका त्रिपुराकोट, लहा, सु, सहरतारा, जुफाल र दुनैका झण्डै 250 घरधुरीमा सर्वेक्षण गर्दा 20% महिला आङ खस्ने रोगबाट पीड़ित रहेको पाइएको छ। महिला सशक्तिकरण केन्द्रकी कोषाध्यक्ष काली चलाउनेका अनुसार केन्द्र र केड नेपालले स्थानीय संघ संस्थासँग मिलेर संयुक्त रूपमा काम शुरू गरिसकेका छन्। डोल्पामा पहिलो पटक महिलाको स्वास्थ्यलाई मध्यनजर गरी केडले आङ खस्ने रोग सम्बन्धी खोजमूलक काम गर्न लागेको हो। उनीहरूले रोग पहिचान गरी डोल्पामा स्वास्थ्य परीक्षण गरिने र उपचार हुन सक्ने ठाउँमा लगेर निशुल्क रूपमा थप उपचार गरिने जानकारी दिएका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बुटवलमा चिसोले कठ्याङ्ग्रिएर 6 जनाको ज्यान गएको छ। गएराती प्रहरी तालिम केन्द्र अगाडि थप 1 जनाको शव भेटिएपछि चिसोका कारण ज्यान गुमाउनेको संख्या 6 पुगेको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार यो सँगै यो हप्ता बुटवलमा चिसोका कारण कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। अहिलेसम्म ज्यान गुमाएका एक महिला सहित 5 पुरुषको पहिचान भएको छैन। उनीहरूको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। प्रहरीले मृतकहरू सबै सड़कमा मागेर हिँडेहरू रहेको अनुमान गरेको छ।
नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 6 महिनामा लक्ष्यभन्दा 36 करोड़ रुपियाँ बढी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2074-75 साउनदेखि पुष महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 6 महिनामा नेपालगंज भन्सार कार्यालयको लक्ष्य 3,85,00,000,000 रूपियाँ रहेकोमा प्रगति 4,21,00,000,000 रूपियाँ भएको छ। नेपालगंज भन्सार कार्यालयका सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुभाष श्रेष्ठका अनुसार नेपालगंज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका सामग्री भित्रिने गरेका छन्।
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा चिसोका कारण निजी आवास पुननिर्माण रोकिएको छ। परम्परागत शैलीको घर विस्थापित गर्दै ढलान गरेर घर निर्माण गरेका कारण पुननिर्माण प्रभावित बनेको हो। चिसोका कारण सिमेन्ट नजम्ने हुँदा आगामी वैशाखसम्मका लागि निजी आवास पुननिर्माण रोकिएको गुसाईकुण्ड गाउँपालिका 4 का वडाध्यक्ष तथा स्थानीय सुप्पा लामाले जानकारी दिनुभयो। सड़क सञ्जालले नजोडिएको लाङटाङमा हेलिकप्टरबाट सामग्री लगेर भूकम्प पीड़ितले घर निर्माण गरिरहेका छन्।
2 वर्ष अघि 2072 सालमा नेपालको 11 पूर्ण साक्षर जिल्ला घोषणा भएको दाङमा बल्ल प्रौढ कक्षा शुरू भएको छ। दाङलाई 2072 सालमै सबै नागरिकले पढ्न लेख्न सक्ने भए भन्दै निरक्षर मुक्त जिल्ला घोषणा गरिए पनि तुलसीपुरका महिलाले 3 महिने जीवन उपयोगी शिक्षा भन्दै पढ्न शुरू गरेका हुन्। तुलसीपुर उपमहानगरपालिका 6 गोठली गाउँका महिलाहरूले आमा समूह बनाएर 3 महिने जीवन उपयोगी शिक्षा पढ्न शुरू गरेका हुन्। सानामा विभिन्न कारणले पढ्न नपाए पनि अहिले शिक्षाको महत्व बुझेर पढ्न थालेको 60 वर्षकी देवरूपी केसीले बताउनुभयो।
जिल्ला अदालत गुल्मीमा आज एकै दिन 4 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। यो आर्थिक वर्षको 6 महिनाको अवधिमा एकै दिनमा जिल्ला अदालतबाट 4 जोडीले सम्बन्ध विच्छेद गरेको यो पहिलो घटना भएको जिल्ला अदालत गुल्मीका श्रेष्ठदार दुर्गा प्रसाद बस्यालले जानकारी दिनुभयो। श्रीमान श्रीमतीको सामान्य झगडा, उमेर नपुगी गरिने प्रेम विवाह, एक अर्काबीच सामान्य शंका, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरूपयोग लगायतका कारणले सम्बन्ध विच्छेद बढेको जिल्ला अदालत गुल्मीकी प्रशासन एवं रजिस्ट्रेशन शाखाका प्रमुख सीता घिमिरेले जानकारी दिनुभयो।
काभ्रे दुलीखेलको जिल्ला कारागारका कैदी बन्दीले मुढा र डाइनिङ टेबल बनाएर आमदानी गर्न थालेका छन्। विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका कैदी बन्दीले बाँस र निंगालोबाट मुढा, डाइनिङ टेबल थुन्सेर उनबाट गलबन्दी तथा झोला बुनेर आमदानी गर्न थालेका हुन्।
घरेलु तथा साना उद्योग विकास समिति खोटाङले 4 जना उद्यमीलाई पुरस्कृत गरेको छ। दिक्तेलका हैकम सिंह राई, शिवकुमार ढकाल, नेपाकी देवीकुमारी गेलाल र दिक्तेलका भीमबहादुर विक पुरस्कृत हुनुभएको हो।
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 17 अङ्क भन्दा धेरैले घटेको नेप्से आज भने 7.19 अङ्कले घटेर 1406.52 बिन्दुमा झरेको छ। माइक्रो फाइनान्स बाहेक अरू सबै समूहको परिसूचक घटेकाले नेप्से घटेको हो। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। हिजो 36 करोड़को शेयर किनबेच भएकोमा आज भने 4.5 करोड़ बढी अर्थात 40 करोड़ 48 लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा पदम गुरुङ लेख्नुहुन्छ, ढिलै भए पनि सरकारको राम्रो निर्णय। अब राजधानीको माग गर्दै आन्दोलन गरिरहेका पक्षले सबै कार्यक्रम बन्द गरी आफ्नो प्रदेशको विकासका लागि बहस गर्नु आवश्यक छ।
प्रदेश राजधानी बनाउने प्रदर्शनले नभई प्रदेश सभाले हो भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा याम प्रसाद सुवेदी भन्नुहुन्छ, राजधानी बनाउने प्रदेश सभाको अधिकार हो, सहयोग गर्ने कर्तव्य नागरिकको पनि हो, तर यसका लागि विकास भएको ठाउँमा नभई विकास गर्नुपर्ने ठाउँमा राजधानी बनाउन आवश्यक छ।
तेह्रथुमका तिनजुरे मिल्के जलजलेका ताल पोखरी सुक्न थालेको खबरमा झवेन्द्र सारङकोटी मगर भन्नुहुन्छ, रुखहरू काट्दै गएपछि ताल पोखरीहरू सुकिहाल्छन् नि, एक रुख काट्दा दुई तीनवटा बिरुवा रोप्नुपर्छ भन्ने चेतना कहिल्यै भएन हामीमा। अब पनि यसबारेमा गम्भीर भइएन भने भोलि जलस्रोतका ध्वनी हामी खडेरीले पिल्सिन सक्छौ। सरकारको बेलैमा ध्यान जाओस्।
फरक विषयमा विजया सुवेदीको प्रतिक्रिया छ, ट्याक्सी चालकहरूले मिटर अनुसार भाडा नलिएपछि ठगिन बाध्य, सर्वसाधारणहरूको हितको लागि पोखरा लेखनाथ महानगरमा प्रहरीले कडाईका साथ कारवाही शुरू गरेको थियो, तर सहमति भएको केही दिनमा नै ट्याक्सी चालकले पोखरा बन्द गरेर सहमति उल्लङ्घन गरे। के सर्वसाधारण सधैँ भाडामा ठगिनु नै पर्ने हो त?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-1922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा युएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। म्यानमारको रखाइन राज्यमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा 7 जनाको ज्यान गएको छ, 12 जना घाइते भएका छन्। आर्कान वंशको अन्त्य भएको अवसरमा रखाइन जातका 4,000 भन्दा बढी मानिसहरूले सरकारी कार्यालय घेराउ गरेपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ। प्रहरीले भने आफूहरूमाथि आक्रमण गरेपछि जवाफी रूपमा गोली चलाएको दावी गरेको छ। म्यानमारको सैनिकले दमन गरेपछि अघिल्लो वर्ष लाखौं रोहिंग्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी देश बंगलादेशमा शरण लिन पुगेका छन्। यद्यपि ती रोहिंग्यालाई स्वदेश फर्काउने विषयमा म्यानमार र बंगलादेश बीच सहमति भएर पनि प्रक्रिया अघि बढेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब 28 राखेपा पुरूष फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। आज भएका खेल जित्दै पुलिस र आर्मी सेमी फाइनल पुगेका हुन्। आजको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई 2-0 हराएको छ। आर्मीका लागि दीप लामा र विवेक बस्नेतले गोल गरे। यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई 4-0 हरायो। पुलिसलाई जिताउन सुमन लामाले 2 तथा निरज कुमार राई र भोला सिलवालले 1-1 गोल गरे। 3 विभागीय सहित 8 टिम सहभागी रहेको प्रतियोगिता शनिबारसम्म चल्नेछ।
र भारतसँगको 3 खेलको टेस्ट श्रृंखला दक्षिण अफ्रिकाले जितेको छ। दोस्रो टेस्टमा 135 रनले विजयी हुँदै दक्षिण अफ्रिकाले 3 टेस्टको श्रृंखला 2-0 आफ्नो पक्षमा पारेको हो। दोस्रो टेस्टमा 287 रनको लक्ष्य पछ्याएको भारत 151 रनमा अल आउट भयो। दोस्रो पालीमा भारतका रोहित शर्माको 47 रन नै भारतीय ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर बन्यो। सेन्चुरीनमा 3 विकेट गुमाएर 35 रनको अवस्थाबाट आज अन्तिम दिनको खेल थालेको भारतले 116 रन बनाउँदा थप 7 विकेट गुमायो। भारतलाई 151 रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका लुङ्गी जिदीले 6 विकेट लिए। दक्षिण अफ्रिकाले पहिलो पालीमा 335 र दोस्रो पालीमा 258 रन बनाएको थियो। भारतले भने पहिलो पालीमा 307 रन बनाएको थियो। यी दुई देशबीचको तेस्रो तथा अन्तिम टेस्ट आउँदो बुधबार हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारद्वारा सातवटै प्रदेशमा प्रमुख नियुक्त, प्रदेशको अस्थायी राजधानी पनि तोकियो, प्रदेश सभाको दुई तिहाई बहुमतबाट राजधानी फेर्न सकिने,
प्रदेश सभाका समानुपातिक सांसद निर्वाचित भएको आयोगको घोषणा, एमाले 29 र माओवादीले 14 गरी वाम गठबन्धनले राष्ट्रिय सभामा 43 जना उम्मेद्वार उठाउने,
सोलुखुम्बुको महाकुलुङमा पहिचान नभएको रोगका कारण दुईजनाको ज्यान गयो, 200 जना भन्दा बढी बिरामी,
म्यानमारको रखाइन राज्यमा प्रहरीले गोली चलाउँदा 7 जनाको ज्यान गयो, 12 जना घाइते,
र त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब राखेपा पुरुष फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।